بسم اللہ الرحمن الرحیم. السلام علیکم. یہ الصفا آڈیو لائبریری کی آواز ہے. آج ہم آپ کے لیے کتاب جرنل سائنس نویں اور دسویں جماعتوں کے لیے سن ٹیکس بک بورڈ جام شروع ریکارڈ کر رہے ہیں. آئیے کتاب کا پارٹ نمبر 11 صفحہ نمبر 113 سے سنتے ہیں. اس کا دانہ نسبتاً بڑا ہے اور اس میں پروٹین کی مقدار بھی نسبتاً زیادہ ہے. بہت سے اور اقسام ہیں جو بہت مقبول ہیں. لاہور، شیخوپورہ، گجرانوالہ، سیالکوٹ، فیصل آباد، لاڑکانہ، سکھر اور چارسدہ میں اگائی جا رہی ہیں. فصلوں کی بویائی کے لیے 8 کلو گرام چاول فی ایکڑ کی ضرورت ہوتی ہے. ننھے پودوں کو کھیت میں منتقل کیا جاتا ہے جہاں کافی پانی موجود ہوتا ہے. کٹائی کے بعد مشین کی مدد سے چاول کو اس کے چھلکے سے علیحدہ کیا جاتا ہے. ان کے چھلکوں سے ایک تیل نکلتا ہے جسے مختلف صنعتوں میں استعمال کیا جاتا ہے. اس کا چھلکا جانوروں کی غذا کے طور پر بھی استعمال ہوتا ہے. نمبر 3، مکئی. مکئی ہمارے ملک کی تیسری بڑی فصل ہے. اس کی فصل ہمارے ملک میں کاشت کی جانے والے زمین کے 4% پر مشتمل ہوتی ہے. اسے فروری یا مارچ کے شروع میں لگایا جاتا ہے. اس کی بویائی کے لیے 12 سے 16 کلو گرام فی ایکڑ بیج درکار ہوتا ہے. کیونکہ مکئی کی مختلف اشیاء کی تیاری کے لیے کئی نئی صنعتیں کھل چکی ہیں جو کہ نواب شاہ، لاہور، فیصل آباد اور کراچی میں ہیں، لہٰذا ان کی طلب اور پیداوار میں اضافہ ہوا ہے. اسے کیک، کسٹرڈ پاؤڈر، گلوکوز، کوکنگ آئل کے لیے ایک ابتدائی شے کے طور پر استعمال میں لایا جاتا ہے. اس کی طلب کو مد نظر رکھتے ہوئے اس کی نئی اقسام جن میں احسن اور سلطان شامل ہیں تیار کی گئی ہیں. مزید یہ کہ اس کی کاشت روایتی پہاڑی حصوں سے میدانی علاقوں تک بڑھا دی گئی ہے. نمبر 4، دالیں. دالوں میں بہت سے اناج شامل ہیں جن میں چنا، مسور اور کئی قسم کی پھلیاں مثلا ماش، موٹ، ارہڑ، لوبیا، راجماش شامل ہیں. کاشت کی جانے والی کل زمین کے 7% حصے پر دالیں کاشت کی جاتی ہیں اور اس کا 80% چنے کی کاشت پر مشتمل ہوتا ہے. دالوں میں کیونکہ وافر مقدار میں پروٹین موجود ہوتی ہے، لہٰذا یہ ہماری غذا میں پروٹین کی کمی کو پورا کرتی ہیں. مثال کے طور پر چنے میں پروٹین کی مقدار 19% جبکہ سویابین میں 35% ہوتی ہے. دالیں آج کل سیالکوٹ، میاں والی، گجرانوالہ اور لاڑکانہ کے علاقوں میں بوئی جا رہی ہیں. نمبر 5، کپاس. کپاس کی فصل کی نشوونما اور اس کی پیداوار موسم کی خرابی اور فصل تباہ کرنے والے کیڑوں کے حوالے سے بہت زیادہ حساس ہوتی ہے. اس کی پیداوار کو مؤثر حشرات اور کیڑے مار ادویات کے استعمال کو رواج دے کر بڑھایا گیا ہے. اس کا خاص ملبہ ریشہ اور زیادہ پیداوار دینے والی اقسام شاہین، NIAB78 اور MNH93 کو ملتان، گجرانوالہ، بھاولپور، لاہور، سکھر، خیرپور اور چارسدہ اضلاع میں متعارف کرایا گیا ہے. کپاس کی پیداوار ٹیکسٹائل اور ہوزری جیسی انڈسٹریز کی بنیاد ہے. یہ زر مبادلہ کمانے کا بھی ذریعہ ہے. یہی وجہ ہے کہ اس کی پیداوار کے لیے خاص کوششیں کی جا رہی ہیں. ملتان میں کاٹن ریسرچ انسٹیٹیوٹ بنایا جا چکا ہے جس میں کپاس کی بہتر اقسام تیار کرنے پر ریسرچ کی جا رہی ہے. نمبر 6، گنے کی کثیر پیداوار کی بدولت ملک چینی میں یعنی شکر میں خود کفیل ہو چکا ہے. اسے مردان، دیرہ اسماعیل خان، نواب شاہ، لاہور، فیصل آباد اور سرگودا وغیرہ کے علاقوں میں کاشت کیا جا رہا ہے. اس کے حشرات اور کیڑوں کے کنٹرول کے لیے خاص قسم کے کیڑے مار دوا اور ادویات استعمال کی جاتی ہیں. گنے کی ہماری اوسط فی ایکڑ پیداوار 160 کونٹل ہے، جو اب بھی ترقی یافتہ ممالک کی پیداوار 240 کونٹل فی ایکڑ سے کم ہے. نمبر 7، تمباکو. اس اہم نقد فصل کی کچھ اقسام مردان، اٹک، ساہیوال، سرگودا اور حیدرآباد کی اضلاع میں کاشت کی جاتی ہے. نمبر 8، پھل. پاکستان کے اہم پھلوں میں آم، کیلا، انگور، سیب، انار، امرود، ناشپاتی، پپیتا، آلو بخارا، چیری، خوبانی، لیچی اور خربوزے کی کئی اقسام، کھجور اور کھٹے پھل جیسے لیمو، کھٹا لیمو، کینو، سنترا، میٹھا، مالٹا اور موسمی وغیرہ شامل ہیں. फल प्रोटीन, कार्बोहाइड्रेट्स, विटामिन्स, नमकियात और खामरों के कुदरती जरिए हैं। मिसाल के तौर पर आम विटामिन ए और विटामिन सी, फोलाद, कैल्शियम और फास्फोरस रखने के हवाले से अपनी खास अहमियत और शनाख्त रखता है। तुर्श फल विटामिन सी की अच्छी खासी मकदार अपने अंदर रखते हैं। एक दर्जन से ज़्यादा आम की अकसाम की पैदावार कई गुना बढ़ाई जा चुकी है, जबकि केले की पैदावार में हमारा हिस्सा दुनिया भर की कुल औसत का 15% तक हो चुका है। पौधों की बाहमी नस्ल कशी के जरिए खुश जायका फलों की नई अकसाम तैयार करने में मुल्क ने शानदार तरक्की की है। अब क्वेटा में सेब के बागात की खसूसी देखभाल की जा रही है। इस किस्म के काम का बेड़ा पहाड़ी इलाकों में खुश फलों की पैदावार के लिए उठाया गया है। बादाम, अखरोट, चीड़ और मूंगफली यहाँ बकसरत उगाई जा रही है। मुल्क में फलों को महफूज करने और इनसे मुतल्लिक मुख्तलिफ अशिया तैयार करने के लिए बहुत से कारखाने काम कर रहे हैं। आजकल ये कारखाने कई किस्म के स्क्वाश, जूस, जेली, जाम और अचार की तैयारी और उसकी मंडियां तलाश करने में मसरूफ हैं। हेडिंग 6.4.1 काश्तकारी। मशीनी या जदीद काश्तकारी के तरीके ज़रई पैदावार में बहुत ज़्यादा इजाफे का सबब है। इसमें नई से नई टेक्निक इस्तेमाल की जाती है। बेहतर खसूसियात के हामिल बीज और उन सहूलतों से इस्तेफादा किया जाता है जिनसे फसलों की हिफाजत हो सके। नंबर एक, नए खेती बाड़ी के आलात। हल चलाने, बीज बोने, पौधे लगाने और फसल काटने के रिवायती आलात बतदरीज ट्रैक्टर, बुलडोजर, हार्वेस्टर और थ्रेशर से तब्दील हो चुके हैं। ट्रैक्टर का ब्लेड पुराने हल के मुकाबले में ज़्यादा गहराई तक तेज़ी से खोदने का काम अंजाम देता है। बुलडोजर गैर हमवार ज़मीन की फौरी तौर पर हमवार करके नई हवादार ज़मीन में तब्दील कर देता है। ट्रैक्टर के इंजन की ताकत को इस्तेमाल करते हुए इसी तरह कई दूसरे आलात को भी चलाया जा सकता है। इन आलात में फसल काटने वाला आला और अनाज को पीटने का गाहने वाला आला शामिल है। ट्रैक्टर हकीकत में जदीद काश्तकारी का बुनियादी आला बन चुका है। नंबर दो, पानी के इंतज़ाम में बेहतरी। फसलों को पानी मुहैया करने के निज़ाम में बेहतरी का आगाज भी हो चुका है। हाल ही में आधे से ज़्यादा दरियाओं से नहरों में आने वाला पानी अपने रास्ते में ज़ाया हो रहा था। इस नुकसान से बचने के लिए पानी के रास्ते या नालियों को नई शक्ल दी जा रही है और इन्हें ईंटों और सीमेंट से पुख्ता किया जा रहा है। बंजर ज़मीन में काश्तकारी खालिस्तन बारिशों पर मुनासिर होती है। बंजर ज़मीन में बीज बोने के काम को जल्द अंजाम देने, पानी देने और फसल काटने के काम में मशीनों का इस्तेमाल बहुत अहमियत रखता है। इससे आए दिन की मौसमी तब्दीलियों से बचा जा सकता है। इन इलाकों में पानी की कमी को कंट्रोल करने के लिए खसूसी पाइपों के जरिए आबपाशी की तकनीक और हवाई छिड़काव के तरीके मुतारिफ़ कराए जा रहे हैं। नंबर तीन, ज़्यादा पैदावार देने वाले बीज। बीज बोने और फसल काटने के कामों को तेज़ी से अंजाम देने की सलाहियत नतीजा खैर साबित नहीं हो सकती। तावक्त या ज़्यादा पैदावार देने वाली खसूसियत के हामिल और कीड़ों से मज़ाहिमत रखने वाले बीज इस्तेमाल न किए जाएं। मुख्तलिफ फसलों की बेहतर अकसाम की हुसूल के लिए बीजों की तैयारी के लिए खानेवाल, सकरण, रहीम यार खान, साहिवाल और क्वेटा में यूनिट्स कायम हो चुके हैं। हर सूबे में कायम करदा सीड कॉरपोरेशन यानी बीज के इदारे बीज ज़खीरा करने और बीजों की तकसीम का फरीजा अंजाम दे रहे हैं। नंबर चार, फसल की बेहतर निगहदाश्त। फसल तबाह करने वाले कीड़ों और बीमारियों से बचाव के लिए मुख्तलिफ कीमियाई अशिया का इस्तेमाल अहमियत का हामिल है। नंबर पाँच, मॉडल फॉर्म्स। उन अवामिल के मजमूई असर के मुजाहरे और इन पर अमल पैरा रहने की आदत डालने और इसे आम करने के लिए मॉडल फॉर्म की शक्ल में मुफसल स्कीमें काम कर रही हैं। इस किस्म के फॉर्म्स में गंदम और कपास की पैदावार आम औसत से 3 गुना ज़्यादा है। ऐसे तजर्बाती फॉर्म्स नए बीजों और नई नई टेक्निक के इस्तेमाल का मुजाहरा और नुमाइश भी करते रहते हैं, जो मुल्क में मौजूद मुख्तलिफ ज़रई यूनिवर्सिटियों और रिसर्च सेंटर्स की तहकीक का नतीजा होते हैं। नंबर 6, तहकीक और मालूमात। پاکستان زرعی ریسرچ کونسل مختلف سینٹرز میں کی جانے والی تحقیق کی حوصلہ افزائی کرتی ہے اور ان سے بھرپور تعاون کرتی ہے۔ اس کونسل کے تحت مانسیرا کی پہاڑوں پر سبز چائے کی بہترین کوالٹی پیدا کرنے کے لیے آزمائشی تجربات کیے جا رہے ہیں۔ پشاور، فیصل آباد، ٹنڈو جام میں واقع ملک کی 3 یونیورسٹیاں زیادہ پیداواری زرعی کاموں پر تحقیق میں مصروف ہیں۔ علاوہ ازیں پورے ملک کے اور دوسرے سینٹرز بھی اسی کام میں مصروف ہیں۔ مشینوں کا استعمال پیداوار میں اضافے کو یقینی بناتا ہے اور کسان کی زندگی سے بیل کسی مشقت اور چاکری اور غلامی کو نکال باہر کرتا ہے۔ اس سے کسانوں کو تھوڑا بہت آرام حاصل ہوتا ہے اور ان کا کچھ وقت بچ جاتا ہے۔ فرصت ملنے سے کچھ کسان اپنے جانوروں، پولٹری فارمز اور ڈیری فارمز کی ترقی کے لیے توجہ دے سکتے ہیں۔ ہیڈنگ 6.5 ڈیری فارمنگ۔ ڈیری فارمنگ کاشتکاری کی ایک شاخ ہے جس میں دودھ اور اس سے حاصل ہونے والی اشیاء مثلاً کریم، مکھن، دہی، تیل، آئس کریم کی پیداوار کو ترقی دی جاتی ہے۔ اس میں دودھ دینے والے مویشیوں کی قدرتی طور پر نسل کشی، نگہداشت اور حفاظت شامل ہے۔ پاکستان میں دودھ دینے والے مویشیوں میں بھینس، گائے، بھیڑے اور بکریاں شامل ہیں۔ 1988 کے اختتام تک 6 ملین سے زیادہ بھینسیں اور 5 ملین گائے تھی۔ بھینس کی نیلی قسم اور سندھ کی بھوری یعنی لال گائے کئی علاقوں میں ترجیحاً پالی جاتی ہیں۔ یہ نسبتاً بہت زیادہ دودھ دیتی ہیں۔ نمبر 1، دودھ۔ ملک میں دودھ کی اوسط بڑھ کر 95 لیٹر فی کس شہری ہو چکی ہے۔ دودھ کی غذائی اہمیت کے باعث اس کی طلب میں اضافہ ہو رہا ہے۔ ملک کے مختلف حصوں میں اس کی پیداوار اور علاقائی صارفین کے لیے کافی نہیں ہے، لہذا بالخصوص بڑے شہروں کے صارفین کے لیے دور دراز کے علاقوں سے اضافی دودھ لایا جاتا ہے۔ اس عمل میں پہلے دودھ ذخیرہ کیا جاتا ہے اور پھر اس میں بیکٹیریا کی نشوونما روکنے کے لیے اسے ٹھنڈا رکھا جاتا ہے، کیونکہ بیکٹیریا دودھ کو کھٹا اور خراب کر سکتے ہیں۔ دودھ کے اس ذخیرے میں سے بہت سا دودھ مزید صفائی کے مراحل سے گزر کر اور جراثیم سے پاک کر کے صارفین کو مہیا کیا جاتا ہے، جبکہ بقایا دودھ سے دیگر اشیاء بنا لی جاتی ہیں یا پھر پاسچر شدہ اور جراثیم سے پاک یہ دودھ حرارت کے عمل سے گزارنے کے باعث کچھ مختلف ہوتا ہے۔ نمبر 2، کریم، مکھن اور گھی۔ دودھ میں موجود کریم تیزی سے گھمانے والی مشین میں سے زور سے گھما کر علیحدہ کر لی جاتی ہے۔ کریم میں 30 سے 40% مکھن ہوتا ہے جسے علیحدہ کر لیا جاتا ہے اور اسی طرح فروغ کیا جاتا ہے۔ کچھ مکھن کو گرم کر کے اس سے خالص دیسی گھی تیار کر لیا جاتا ہے۔ یہ کافی عرصے تک بغیر ٹھنڈی جگہ رکھے ذخیرہ کیا جا سکتا ہے۔ نمبر 3، دہی۔ مفید بیکٹیریا کی مدد سے دودھ سے دہی بنائی جاتی ہے جو پہلے ڈلیوں کی شکل میں ہوتی ہے، جسے پھینٹ کر قدرے پتلا اور یکجان کیا جاتا ہے۔ اس دہی کو اکثر فروٹ کے ٹکڑوں اور خوشبو شامل کر کے سجایا جاتا ہے۔ نمبر 4، پنیر۔ پنیر بنانے کے لیے سب سے پہلے دودھ میں شامل کیسین رینیٹ شامل کر کے ٹھوس شکل میں تبدیل کر لیا جاتا ہے۔ رینیٹ پنیر بنانے والا ایک خامرہ ہے جو مویشیوں کے میدے کی دیوار سے حاصل کیا جاتا ہے۔ ٹھوس شکل میں حاصل کردہ کیسین CASEIN میں دودھ سے بہت سا مکھن، چربی اور معدنیات شامل ہو جاتے ہیں۔ یہ ٹھوس آمیزہ سانچوں میں دبا کر پختہ ہونے کے لیے چھوڑ دیا جاتا ہے۔ اسی طرح پنیر تیار ہو جاتا ہے۔ نمبر 5، آئس کریم۔ کچھ ڈیری فارمز آئس کریم بھی تیار کرتے ہیں۔ اس مقصد کے لیے دودھ، کریم اور شکر کو آئس کریم پاؤڈر کے ساتھ ملا کر ٹھنڈا کر لیا جاتا ہے اور اس دوران اسے ہلاتے رہتے ہیں۔ ہیڈنگ 6.6، پولٹری فارمنگ۔ غذا میں پروٹین کی ضرورت پورا کرنے کے لیے پچھلے 20 سال سے پولٹری فارمنگ کو ترقی دی جا رہی ہے۔ یہ اب ایک صنعت کا درجہ حاصل کر چکی ہے۔ عام طور پر 2 طرح کی مرغیاں پرورش کی جاتی ہیں، جن میں برائلر گوشت کے لیے اور لیئر انڈوں کے حصول کے لیے ہوتی ہیں۔ گوشت اور انڈے دونوں جانوروں سے حاصل شدہ پروٹین کا ایک اچھا ذریعہ ہیں۔ مرغیوں کو پالنے کے لیے خاص قسم کے شیڈز تیار کیے جاتے ہیں۔ بعض تجارتی ایجنسیاں مرغی کے अंडों से 21 दिन में बच्चे निकालने का इंतज़ाम रखती हैं। ये चूज़े शेड से मुंतकिल कर दिए जाते हैं, जहाँ इन्हें मुख्तलिफ कंपनियों की तैयार शुदा ख़ास किस्म की ग़िज़ा दी जाती है। चूज़ों को परिंदों की बीमारियों से महफूज रखने के लिए वैक्सीन और ज़रूरी अद्वियात भी दी जाती हैं। 45 दिनों के बाद चूज़े बड़े हो जाते हैं और मार्केट में फ़रोख के लिए ले जाए जाते हैं। लेयर मुर्गियाँ भी ब्रायलर्स की तरह पाली जाती हैं। इनके लिए शेड्स में अंडे देने के लिए ख़ास किस्म के लोहे के पिंजरे बनाए जाते हैं, जहाँ से अंडे जमा करके मार्केट में फ़रोख किए जाते हैं। पोल्ट्री फार्मिंग ने मुल्क में ग़िज़ाई प्रोटीन की कमी को दूर करने में नुमाया किरदार अदा किया है। हेडिंग 6.7 जंगली हयात विल्ड लाइफ। जंगली हयात से मुराद किसी इलाके के तमाम करीबी पौधे और जानवर हैं। पाकिस्तान की जंगली हयात बड़ी भरपूर और मतनू है। जंगली हयात की अकसाम की इस वसत की वजह से हमारे मुल्क के मुख्तलिफ हिस्सों में पाए जाने वाले जानदारों के तकरीबन रिहायशी खत्ते हैं, जो कि बंजर जमीन से लेकर हमेशा सरसब्ज रहने वाले जंगलात तक, मैदानों से लेकर बुलंद पहाड़ों तक और सहराओं से लेकर उन दरियाओं तक फैले हुए हैं जो जरख़ेज़ ज़मीन की आबियारी करते हैं। जानवर जिन्हें फाना और पौधे जिन्हें फ्लोरा कहा जाता है कि इस कदर अकसाम की एक और वजह सतह समंदर से बुलंदी, बारिश और पानी की दस्तियाबी का फ़र्क है। हमारे मुल्क के अहम जानवरों में शेर, बर्फानी चीते यानी तेंदुए, रीछ, लक्कड़ भगड़, लोमड़ियाँ, गीदड़, जंगली बिल्लियाँ गोश्तखोर जानवरों में शामिल हैं। आम खुर वाले जानवरों में बकरियाँ बशमूल आईपैक्स, मारखोर, गजाल, हिरन, भेड़ें, भैंस और गधे शामिल हैं। खरगोश, झाऊ चूहे, चींटी खोर, पेंगोलिन, सिया या खारपुश्त और चमगादड़ की बहुत सी अकसाम छोटे ममालिया में शामिल हैं। मकामी और हिजरत करके आने वाले खूबसूरत परिंदों की बहुत सी अकसाम आम तौर पर मिलती हैं। इनमें मोर, कबूतर, बत्तख, कौवे, फाख्ताएँ, कोको, तोते और चील शामिल हैं। रींगने वाले जानवरों में खुश्की और पानी के सांपों की 60 से ज़्यादा इकसाम और कई किस्म की छिपकलियाँ, पानी और खुश्की के कछुए और मगरमच्छ शामिल हैं। मछलियों का फाना, जैसे कि पहले बयान किया गया है कि फाना जानवर को कहा जाता है, मछलियों का फाना बड़ी बहुतात में मिलता है, जिसमें बड़ी तादाद में खुश जायका मसलन पला, सुरमई, पॉम्फ्रेट्स, सोल, राहू, ट्रॉट मछलियाँ शामिल हैं। इसी तरह पाकिस्तान का फ्लोरा कहते हैं पौधे। फ्लोरा भी मुख्तलिफ अनवा और बड़ी बहुतात में पाया जाता है, बशमूल अलजी और फंजाई। पाकिस्तान में पौधों की जुमला करीबन 10,000 से जायद अकसाम मिलती हैं। ज्यारत में जूनीपर के जंगलात कदीम और मुनफरिद हैं। हेडिंग 6.7.1 जंगली हयात का तहफ़ अंडर ब्रैकेट अदम वजूद का ख़तरा रखने वाली अकसाम। मुल्क के पौधों और जानवरों की एक बड़ी तादाद और दुनिया भर में दीगर कई पौधों और जानवरों की बका को ख़तरा लाहक है। ऐसा जानदार जिसकी आबादी इस कदर कम हो चुकी हो या इसकी बका को ख़तरा लाहक हो जाए, अदम वजूद के ख़तरे या मादूमियत के ख़तरे से दो चार जानदार कहलाता है। इन जानदारों की बका को ख़तरा क्यों कर लाहक हो जाता है? इसका एक बड़ा सबब खुद इंसान है। इंसानी आबादी के तेज़ी से फैलाव के बायस इंसान ने ज़मीन का बहुत बड़ा हिस्सा अपनी रिहाइश, ज़रात और इंडस्ट्री के लिए घेर लिया है। ऐसा इसने जानवर को उनके माहौल से बेदखल करके और दरख्तों को काट कर किया है। इसका एक और सबब महज जानवरों का शिकार, ग़िज़ा का हुसूल, करतब दिखाना, उनके जिस्म के आज़ा की तिजारत है। इंसान के इस अमल से बाज़ जानवरों की तादाद इस कदर कम हो चुकी है कि उन्हें मादूम हो जाने का ख़तरा लाहक हो चुका है। बर्फानी तेंदुआ यानी चीता, दरिया सिंध की डॉल्फिन, मगरमच्छ, रीछ, काला सार्स, कई तरह के सांप और कई मछलियां, जिनमें एक मशहूर मछली पला भी शामिल है, पाकिस्तान में मादूम हो जाने के ख़तरे से दो चार हैं। तमाम जंगली हयात को बिलअमूम और मादूम हो जाने के ख़तरे से दो चार, जानदार को बिलखसूस हिफाजत की जरूरत होती है। इन्हें नापैद होने से बचाना जंगली हयात का तहफ्फुज़ कहलाता है। जंगली हयात की हिफाजत के लिए जो इकदाम किए जाते हैं उनमें जानदारों के हकीकी माहौल की बहाली, उनकी अफजाइश के लिए महफूज इलाकों का क़याम शामिल है। इस मकसद के हुसूल के लिए कौमी पार्कों का क़याम और ऐसी जगहों का तायुन करना जहाँ परिंदों का शिकार मना हो। ऐसे माहौल में जानवर आज़ादाना और बैरूनी मदाखलत के ख़तरे से महफूज ज़िंदगी गुजार सकते हैं। इस मकसद के लिए 11 कौमी पार्क और बड़ी तादाद में परिंदों के शिकार के लिए ममनू इलाके कायम किए जा चुके हैं। जंगली हयात अहम क्यों है? जंगली हयात इंसान के साथ इस कुर्र अर्जी में हिस्सेदार है। ये हमारे माहौलियाती निज़ाम का हिस्सा है। हमारा बिलवास्ता या बिलावास्ता पौधों और जानवरों पर इन्हिसार है। पौधे हमें गजा और ज़िंदगी की दीगर बहुत सी ज़रूरी अशिया मुहैया करते हैं और हमारे मौसम को हमारी ज़िंदगी के मवाफिक रखते हैं। दूसरी जानब जानवर अल्लाह ताला की नहायत खूबसूरत तख्लीक है जो इंसान की खदमत अंजाम देते हैं और इसके लिए माशी तौर पर बड़ी अहमियत रखते हैं। हेडिंग 6.8 इंसानी आबादी का फैलाव। इंसानी आबादी में इजाफा होलनाक रफ्तार से हो रहा है। इस दुनिया में हर रोज 4 लाख अफराद का इजाफा हो रहा है। 1830 में इंसानी आबादी 1 बिलियन थी। 1970 में ये बढ़कर 3.5 बिलियन हो गई जो कि अब 7 बिलियन तक पहुंच चुकी है। इसका मतलब ये हुआ कि पिछले कहीं 30 सालों में इंसानी आबादी 2 गुना हो चुकी है। गरीब ममालिक में तेज़ी से बढ़ता हुआ आबादी का ये तनासब उन ममालिक के लिए गजा, साफ़ पानी, बिजली, तालीम और दीगर सहूलियात की फराहमी के हदफ के उसूल को नामुमकिन बना देता है। आबादी में ये तेज़ रफ्तार इजाफा आमतौर पर गजाइत की कमी, गुर्बत, जहालत, पस्त मयार ज़िंदगी का सबब होता है और ख़ास तौर पर इसका नतीजा सेहत की ख़राबी की सूरत में ज़ाहिर होता है। आबादी में ये तेज़ रफ्तार इजाफा हर किस्म के कुदरती वसाइल पर जो कि तेज़ी से खर्च किए जा रहे हैं दबाव की सूरत इख्तियार कर लेता है। आबादी में इजाफे के बायस इंसान ज़मीन को ज़रात, अपनी रिहाइश और सनतों में इजाफे के लिए इस्तेमाल कर रहा है और इस गर्ज से इंसान जंगलात को जो जंगली हयात की आमजगाह है तेज़ी से काट कर ख़त्म करता जा रहा है। आबादी में इजाफे का एक और नतीजा ये बरामद हुआ कि शहरों की तरफ हिजरत के बायस शहरी आसाइश पर बहुत ज़्यादा दबाव पड़ रहा है और फिज़ा की आलूदगी में गंभीर इजाफा होता चला जा रहा है। ऐसे में क्या किया जाए? इसका सिर्फ यही एक काबिले अमल हल है कि आबादी में तेज़ी से होने वाले इजाफे पर काबू पाया जाए, माहौल की हिफाजत की खातिर फिजाई आलूदगी को कम से कम किया जाए और तमाम वसाइल से एक हद तक इस्तेफादा किया जाए। ऐसे तवील मुद्दती मंसूबे बनाए जाएं जिसमें बायोटेक्नोलॉजी की मदद भी शामिल हो जिनसे बढ़ती हुई आबादी के बायस पैदा हो जाने वाली कहत की मुसीबत से बचने के लिए गजा और दीगर वसाइल में इजाफे की कोशिश की जाए, क्योंकि हम इंसानी ज़िंदगी के लिए ज़मीन में मौजूद वसाइल तक रसाई हासिल कर चुके हैं। खुलासा, हमारे इर्द गिर्द मौजूद हर वो शय जो चाहे जानदार हो या बेजान हमारे माहौल में शामिल है। ज़मीन पर हवा का गिलाफ जैसे घेरे हुए है, ज़मीनी फिजा या कुर्रा हवाई है। हवा 78% नाइट्रोजन, 21% ऑक्सीजन और कार्बन डाइऑक्साइड, आर्गन और मामूली मकदार में मौजूद चंद दूसरी गैसों का आमेजा है। फिजा को ज़ेरी फिजा, बलाई फिजा, दरमियानी फिजा और गर्म फिजा की तहों यानी परतों में तफरीक किया जाता है। ज़ेरी फिजा में दबाव, दर्जे हरारत, बाद नमी और बारिश की सूरत हाल बदलने से मौसम या आबो हवा का तयन होता है। ज़मीन को गर्म रखने के लिए जो ज़िंदगी के लिए ज़रूरी है गर्म खाने असर का इतलाक होता है जिसमें ज़मीन से लौटने वाली शुआओं को गर्म खाना गैसों के ज़रिए ज़ेरी फिजा से बाहर निकलने से रोक दिया जाता है। मौसम के तरीके की बुनियाद पर ज़मीन को कई मुख्तलिफ मौसमी खत्तों में तकसीम किया जाता है जैसे जंगल, बर्फानी सहरा, चरागाह और सहरा के मौसमी खत्ते। کوئی بھی شے یا عامل جو فضا کی کیفیت میں کمی کا باعث ہو آلودگی کہلاتا ہے۔ کلورو فلورو کاربن گیسوں کا فضا میں بڑھتا ہوا اخراج فضا کی اوزون پرت کو تباہ کر رہا ہے۔ معدنیات زمین کی قشر میں پائے جانے والے مختلف عناصر کے ملنے سے بنتے ہیں۔ تیل، قدرتی گیس اور پتھر کا کوئلہ رکازاتی ایندھن ہے۔ یہ بیش قیمت اور ناقابل تجدید وسائل ہیں۔ فوری اہمیت کے حامل معاملات میں آبادی کی بڑھتی ہوئی رفتار کو کم کرنا، ناقابل تجدید وسائل کو محفوظ کرنا، آلودگی میں کمی اور غذائی پیداوار بڑھانے اور بیماریوں پر قابو پانے کے لیے بائیو ٹیکنالوجی کے طریقوں کا استعمال کرنا ضروری ہے۔ مشق سوال نمبر ایک، خالی جگہ پر کریں۔ نمبر ایک، آپ کے ارد گرد کی اشیاء جن کے درمیان آپ رہتے ہیں آپ کا ڈیش کہلاتا ہے۔ نمبر دو، فضا یا کرہ ہوائی زمین کی سطح سے تقریباً ڈیش کلو میٹر تک پھیلا ہوا ہے۔ نمبر تین، فضا کی وہ پرت جہاں زندگی موجود ہے ڈیش کہلاتی ہے۔ نمبر چار، فضا کی ہوا کا دباؤ ڈیش پر منحصر ہوتا ہے۔ نمبر پانچ، بعد در حقیقت متحرک ڈیش ہے۔ نمبر چھ، گرم کھانا اثر زیری کرہ ہوائی کو ڈیش رکھتا ہے۔ نمبر سات، درختوں سے آری دلدلی علاقہ ڈیش کہلاتا ہے۔ نمبر آٹھ، فضا میں ڈیش اور ڈیش کا اخراج تیزابی بارشوں کا سبب ہے۔ نمبر نو، انسانی آبادی پچھلے ڈیش سالوں میں دوگنی ہو چکی ہے۔ سوال نمبر دو، مندرجہ ذیل جملے صحیح ہیں یا غلط؟ نمبر ایک، فضا گیسوں کا اغلاف ہے۔ نمبر دو، گرم کرہ ہوائی فضا کی گرم ترین پرت ہے۔ نمبر تین، آب و ہوا کسی علاقے کے اوسط موسمی حالات ہیں۔ نمبر چار، نصف کرہ شمالی میں زمین کی محوری گردش کے باعث ہوائیں دائیں جانب مڑتی ہیں۔ نمبر پانچ، زمین کی سطح کا تقریباً 30% حصہ جنگلات سے گھرا ہوا ہے۔ نمبر چھ، سہارا اور گوبی کے صحرا ایک جیسے ہیں۔ نمبر سات، آلودگی ماحول کو خراب کرتی ہے۔ نمبر آٹھ، کلورو فلورو کاربن گیسیں اوزون پرت کو باریک یا پتلا کرنے کا سبب بنتی ہے۔ نمبر نو، اوزون گیس کی پرت بلائے بانفشی شعاؤں کے خلاف ایک حفاظتی تہ ہے۔ نمبر دس، پتھر کا کوئلہ ایک رکازاتی ایندھن ہے۔ سوال نمبر تین، مرجع ذیل کے دیے گئے جوابات میں سے درست جواب کا انتخاب کریں۔ نمبر ایک، فضا زمین سے بلندی تک پھیلی ہوئی ہے۔ الف 65 کلومیٹر، بے 665 کلومیٹر، جیم 650 کلومیٹر، دال 605 کلومیٹر۔ نمبر دو، فضا کی یہ پرت مواصلات کے لیے بہت زیادہ مددگار ہے۔ الف آئینی کرہ ہوائی، بے گرم کرہ ہوائی، جیم زیری کرہ ہوائی، دال درمیانی کرہ ہوائی۔ نمبر تین، ہوائیں جو زمین کے گرد چلتی ہیں نصف کرہ شمالی میں درد ذیل سبب کے باعث دائیں جانب مڑتی ہیں۔ الف زیادہ درجہ حرارت، بے کم درجہ حرارت، جیم کشش ثقل، دال زمین کی محوری گردش۔ نمبر چار، گرم کھانا اثر زمین کی فضا کو رکھتا ہے۔ الف گرم، بے ٹھنڈا، جیم سبز، دال زرخیز۔ نمبر پانچ، کون سی گیس گرم کھانا گیس ہے؟ الف آکسیجن، بے کاربن ڈائی آکسائڈ، جیم نائٹروجن، دال اوزون۔ نمبر چھ، فضا میں اس کے اخراج سے اوزون گیس پتلی باریک ہوتی ہے۔ الف کاربن ڈائی آکسائڈ، بے سلفر ڈائی آکسائڈ، جیم امونیا، دال کلورو فلورو کاربن گیسیں۔ نمبر سات، کون سی شے رکازاتی ایندھن نہیں ہے؟ الف لکڑی، بے کوئلہ، جیم تیل، دال قدرتی ایندھن گیس۔ سوال نمبر چار، مندرجہ ذیل سوالات کے جوابات دیں۔ نمبر ایک، فضا کی تعریف کریں۔ فضا کی مختلف پرتوں کو بیان کریں۔ نمبر دو، آب و ہوا اور موسم کا فرق بیان کریں۔ ان عوامل کے نام بتائیے جو آب و ہوا کی تبدیلی کا باعث ہوتے ہیں۔ نمبر تین، درجہ حرارت، دباؤ، باد اور نمی کس حصے کی آب و ہوا پر کس طرح اثر انداز ہوتی ہے؟ نمبر چار، گرم خانہ اثر اور اس کی اہمیت پر بحث کریں۔ نمبر پانچ، مختلف موسمی حصوں کو بیان کریں۔ نمبر چھ، آلودگی کیا ہے؟ ہوائی آلودگی کے مختلف اقسام بیان کریں۔ نمبر سات، قابل تجدید اور ناقابل تجدید وسائل کا فرق بیان کریں۔ رکازاتی ایندھن کیا ہے، اس کی اہمیت بیان کریں۔ نمبر آٹھ، جنگلی حیات کے بارے میں آپ کیا جانتے ہیں؟ پاکستان کا فانا اور اس کی اہمیت بیان کریں۔ किताब का पार्ट नंबर 11 यहाँ मुकम्मल होता है। किताब का बकिया हिस्सा किताब के पार्ट नंबर 12 में समाप्त फरमाएं।